الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الناس إنا خلقناكم من ذكر وأنثى وجعلناكم شعوبا وقبائل لتعارفوا إن أكرمكم عند الله أتقاكم إن الله عليم خبير. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه. ربنا زدنا علما. تو سورہ حجرات کی تفسیر ہماری اس کلاس میں چل رہی ہے، اس کے اندر ہم نے شروع کی 12 آیات کی مفصل تفسیر پڑھی حضرت مفتی محمد شفیع رحمۃ اللہ علیہ کی معرفت القرآن سے. کسی کو ابتدائی آیات جو پڑھ چکے ہیں ان کے بارے میں کسی قسم کا بھی کوئی سوال ہو تو پوچھیں، خصوصاً غیبت کی تعریف کے بارے میں لوگوں کے ذہن میں اکثر اشکالات رہتے ہیں کہ کیا یہ بات بھی غیبت ہے کہ نہیں ہے. لوگوں کے بارے میں احتیاط کرنا، کہ بدگمانی کرنا اور احتیاط کرنا، یہ دو مختلف رویے ہیں لوگوں کے ساتھ، تو ان دونوں میں ہم کیسے تطبیق کریں. تطبیق کرنے کا مطلب ہوتا ہے کہ یہ دونوں میں کیسے یعنی توازن برقرار رکھیں، کہ ایک طرف شریعت ہمیں سکھاتی ہے کہ لوگوں کے ساتھ احتیاط کا معاملہ کرنا چاہیے، بہت زیادہ اوپن نہیں ہو جانا چاہیے، بہت زیادہ اعتبار اور توقعات وابستہ نہیں کرنی چاہیے، اور دوسری طرف شریعت کہتی ہے کہ لوگوں سے بدگمانی نہیں کرنی چاہیے. قرآن شریعت کہتی ہے کا مطلب کیا کہ قرآن کہتا ہے، تو ان دونوں میں کیا فرق ہے؟ یہ چند ایسی باتیں کہ جن کے بارے میں لوگ کنفیوز رہتے ہیں، بات سمجھ میں نہیں آتی. اس وجہ سے جب موقع پڑتا ہے تو غلط ججمنٹ یا غلط فیصلہ کر جاتے ہیں. تو پوچھ لینا چاہیے، کلاس کا فائدہ بھی یہی ہے کہ اس کے اندر آپ سوال بھی پوچھ سکتی ہیں، ورنہ جو عمومی بیان وغیرہ ہوتے ہیں یا آپ انٹرنیٹ کے اوپر ہزاروں بیانات موجود ہیں، لیکن ان بیانات کے اندر آپ سوال نہیں کر سکتے بیان کرنے والے سے. ٹھیک ہے، تو کلاس کا یہ فائدہ ہے، اس سے فائدہ اٹھانا چاہیے. تو یہ جو آیت ابھی ہم نے تلاوت کری، آیت نمبر 13، تو اس کی خلاصہ تفسیر بھی ہم پڑھ چکے تھے پچھلی کلاس میں، یعنی ترجمہ اور خلاصہ تفسیر. اب معارف و مسائل سے پڑھتے ہیں کہ اس آیت میں اللہ تعالیٰ نے جو ارشاد فرمایا، ایک دفعہ ترجمہ بھی دوبارہ پڑھ لیتے ہیں کہ اے انسانوں، اللہ تعالیٰ اب انسانوں سے مخاطب ہیں، پیچھے ایمان والوں سے مخاطب تھے. کئی مرتبہ اللہ تعالیٰ نے یا ایہا الذین آمنو کہہ کر خطاب فرمایا، اب یہاں پر یا ایہا الناس، کہ اے انسانوں، بے شک ہم نے انا خلقناکم تمہیں تخلیق کیا، من ذکر و انثی، ایک مرد اور ایک عورت سے، حضرت آدم علیہ السلام اور اما حوا سے تخلیق کیا. آدم علیہ السلام کی تخلیق کی چھوٹی سی کہانی آپ کے سامنے بیان کر دیتے ہیں تاکہ آپ کو بھی یاد رہے، ذہن میں پتہ تو ہوگی، کچھ نہ کچھ تو لوگوں کو پتہ ہی ہوتا ہے، لیکن ذہن میں رہے اور بچوں کو سنانے کے لیے یہ ایک بہت ہی عمدہ ترین کہانی ہے. بچوں کی ایمانی تربیت کرنی ہوتی ہے، چاہے آپ کے اپنے چھوٹے بچے ہوں یا بچوں کے بچے ہوں، ٹھیک ہے، تو ان کی بھی جو دادا دادی نانا نانی ہوتے ہیں تو وہ بھی کہانیاں سنا کر کے اپنے گرینڈ چلڈرن کی ایمانی تربیت کر سکتے ہیں. تو آدم علیہ السلام کی کہانی کس طرح سے سنانی چاہیے کہ اللہ تعالیٰ کی عظمت بھی سامنے آئے، اللہ تعالیٰ کی بڑائی بزرگی، تو اس طرح سے بتانا چاہیے کہ اللہ تعالیٰ ہمیشہ سے ہیں، لیکن باقی چیزیں جو ہم دیکھتے ہیں یا جن کے بارے میں ہم سنتے ہیں وہ ہمیشہ سے نہیں ہیں. تو اللہ تعالیٰ نے یہ فیصلہ کیا کہ وہ سب سے پہلے فرشتوں کو بنائیں گے. تو اللہ تعالیٰ نے سب سے پہلے فرشتوں کو بنایا، زمین اور آسمان کو بنایا، زمین آسمان اور فرشتوں کو بنا لیا، اور اس کے بعد پھر یہ جتنی بھی مخلوقات تھیں اللہ تعالیٰ کی، ان سب نے اللہ تعالیٰ کو سجدہ کیا. ٹھیک، زمین آسمان کے اندر سورج چاند ستارے سب کچھ آ جاتا ہے. پھر جب فرشتوں کو اور زمین اور آسمان وغیرہ کو اللہ تعالیٰ نے بنا لیا اور انہوں نے اللہ تعالیٰ کو سجدہ کر لیا، تو اس کے بعد پھر اللہ تعالیٰ نے جنوں کو بنایا، جنوں کی تخلیق کری. है, तो जिनों में जो सबसे मशहूर एक जिन है इब्लीस, ठीक है, जिसका पहले नाम इब्लीस नहीं था बल्कि अजाजील था। तो अजा यानी जिन्नों को बनाया, ये जिन अल्लाह ताला ने आग से बनाए, ठीक है, यानी आग अल्लाह ताला इससे पहले बना चुके थे। जब आग बना चुके थे तभी तो आग से फिर जिन्नों को बनाया, ठीक है। फिर ये जो जिन थे, ये इस कायनात के अंदर जो अल्लाह ताला ने बनाई थी रहने लगे, ज़मीन के अंदर ये रहने लगे। और ये जिन ऐसे थे कि जो कि आसमानों तक भी पहुंचते थे, ठीक है, आसमानों तक भी पहुंच रहे थे ना। तो यानी जिन जो हैं वो फिर चूँकि आसमान तक भी रसाई रखते थे, तो इस वजह से जिन जो हैं वो फरिश्तों के साथ इनकी एक एक ताल्लुक़ रहता था, ठीक है। यानी जिन जो हैं ये फरिश्तों को देख सकते हैं, फरिश्तों से बात कर सकते हैं, हम तो नहीं कर सकते ना फरिश्तों से बातचीत, तो फरिश्तों को तो नहीं देख सकते ना, लेकिन जिनों को अल्लाह ताला ने सलाहियत दी है, ठीक है। तो जिन हमारे मुकाबले में एक डिफरेंट टाइप की मखलूक है। एक तो ये कि हम मिट्टी से बने, वो आग से बने। दूसरा ये कि हमारे पास कुछ ऐसी सलाहियतें नहीं हैं जो कि अल्लाह ताला ने जिनों को दी, ठीक है। तो इसी वजह से इन जिनों में से एक जिन जिसका नाम अजाजील था, ये फरिश्तों के साथ इसकी बड़ी दोस्ती बन गई, ठीक है, और ये फरिश्तों के साथ ही उठना बैठना शुरू हो गया, उनके साथ ही जो है वो उसका वक्त गुजरना शुरू हो गया। ये जिन जो था ये बड़ा इबादत गुजार जिन था, बहुत सजदे करता था, हत्ता कि जमीन आसमान के चप्पे चप्पे में इसने अल्लाह ताला को सजदे किए। और ये इतना इबादत गुजार था कि इबादत जो कि फरिश्तों की सिफत है, ये फरिश्ते जो हैं वो सिर्फ अल्लाह ताला की इबादत करते हैं, जिस अंदाज में भी अल्लाह ने उनको हुक्म दिया हो वो उसी अंदाज में इबादत करते रहते हैं। तो ये जिन भी, ये अजाजील जिन भी इतनी इबादतें करता था कि ये गोया के फरिश्तों ही के जैसा बन गया, ठीक है। यानी ये मशहूर हो गया कि ये ताऊसुल मलाइका है, यानी फरिश्तों का भी ये सरदार है, उनका उनकी जो है वो फरिश्तों में भी इसका ना एक बड़ा मुकाम बन गया, ताऊसुल मलाइका, ठीक है। लेकिन ये था तो नहीं मलाइका, काना मिनल जिन, ये जिनों में से था, ठीक है। तो ये फरिश्तों में उठने बैठने उनकी सोहबत की वजह से ना ये गोया के फरिश्तों की ही जिन्स का एक फर्द कहलाना शुरू हो गया, ठीक है। इसी तरीके से होता है, जब हम किसी के साथ बहुत उठना बैठना शुरू कर देते हैं तो लोग हमें भी उन्हीं का हिस्सा समझना शुरू कर देते हैं, हालांकि हम उन जैसे नहीं होते, हम उनसे मुख्तलिफ होते हैं फिर भी। तो इसके बाद फिर अल्लाह ताला तख्लीक आदम की तरफ मुतवज्जे हुए, अल्लाह ताला ने गोया के इरादा फरमाया कि अब इंसान को बनाना है। तो अल्लाह ताला के इस इरादे से फरिश्ते भी मुत्तले हुए, उनको भी पता लगा कि अल्लाह ताला अब इंसान को बनाना चाहते हैं। तो फरिश्ते जो हैं वो अल्लाह ताला की बनाई हुई कायनात को देख चुके थे, देख रहे थे, ठीक है, कि भाई जो ज़मीन अल्लाह ने बनाई है इसके अंदर अल्लाह ने ये सारी मखलूकात जो हैं वो बना दी थी, जिनको जानवर कहा करते हैं, चरिंद परिंद दरख्त कहा करते हैं, तो ये सारी मखलूकात ज़मीन के अंदर ऑलरेडी बन चुकी थी और फरिश्ते उनको देख रहे थे। तो उन्होंने ये देखा कि जमीन के अंदर जो अल्लाह ताला ने जानवर बनाए हैं, तो ये जानवर आपस में बहुत ज्यादा लड़ते हैं, ठीक है। उस जमाने के जो जानवर होते थे उनमें ये डायनोसॉर्स भी शामिल थे, ठीक है। डायनोसॉर्स जिनको कहते हैं ना, अब सुना होगा आपने, नाम देखा होगा उनकी तस्वीरें बच्चों के, स्पेशली कार्टून में या फिल्मों के अंदर भी, ठीक है। तो ये जो डायनोसॉर्स थे ये इनमें से एक कैटेगरी ऐसी थी जो कि बहुत ज्यादा लड़ने वाले थे, खूनखवार किस्म के होते थे। इन सब की हड्डियां वगैरह मिली हैं चूंकि आर्कियोलॉजिस्ट को, तो इस वजह से इनकी हकीकत से इनकार नहीं किया जा सकता, ठीक है। तो इनको लड़ते हुए देख करके ना फरिश्तों ने ये समझा कि ये जो अल्लाह ताला एक और मखलूक बनाने वाले हैं जमीन के अंदर, तो ये भी लड़ेगी, एक दूसरे का खून बहाएगी, ठीक है। तो फरिश्तों ने अल्लाह ताला से कहा कि अल्लाह आप एक और मखलूक बनाने वाले हैं जो कि जमीन के अंदर खून बनाएगी, खून बहाएगी, जबकि हम पहले से आपकी एक लोग मौजूद हैं, नहनु नुसब्बिहु बिहम्दिका व नुक़द्दिसु लक, कि हम तो आपकी तस्बीह बयान करते हैं आपकी तहमीद के साथ, और हम आपका तकद्दस बयान करते हैं, व नुक़द्दिसु लक, ठीक है। तो अल्लाह ताला ने फरमाया इन्नी आलमु मा ला तालमून, बेशक मैं जानता हूँ जो कि तुम नहीं जानते, यानी मुझे पता है कि मैं ये वाली जो मखलूक बनाने जा रहा हूँ ना इंसान, ये किस लिए बनाने जा रहा हूँ, तुम्हें नहीं मालूम। फिर उसके बाद अल्लाह تعالیٰ نے آدم علیہ السلام کو زمین سے تھوڑی سی مٹی لی، اپنے دست قدرت سے زمین سے تھوڑی سی مٹی اٹھائی اور اس مٹی سے ایک پتلا بنایا، ٹھیک ہے نا، مٹی کا پتلا جیسے بناتے ہیں، جیسے کہ مٹی کے برتن وغیرہ ہوتے ہیں نا، تو اسی طریقے سے گیلی مٹی، اچھا پانی بھی زمین سے ہی نکالا کیونکہ اللہ تعالیٰ زمین میں ہی پانی بھی ڈال چکے تھے اور مٹی بھی بنا چکے تھے، تو ان دونوں چیزوں کو آپس میں مکس کیا اور اس سے پھر گیلی مٹی سے پتلا بنایا. پتلا بنانے کے بعد پھر اللہ تعالیٰ نے اس پتلے میں اپنی طرف سے روح پھونکی، جس کو کہتے ہیں اپنی روح پھونکی، ٹھیک ہے، یعنی کچھ اللہ تعالیٰ کے روح کی کیا حقیقت ہے تو ہمیں معلوم ہی نہیں ہے، ٹھیک ہے. ان وما اوتیتم من العلم الا قلیل، اللہ تعالیٰ خود فرماتے ہیں یسالونک عن الروح، یہ آپ سے روح کے بارے میں سوال کرتے ہیں، تو روح کے بارے میں تو ہم نے آپ کو علم نہیں دیا آپ لوگوں کو، ٹھیک ہے. تو اب کیسے روح پھونکی، کیا تھی وہ چیز، یہ ہمیں نہیں معلوم، لیکن بہرحال اتنا پتہ ہے کہ اللہ نے اپنی روح پھونکی. جب روح پھونک دی نا تو وہ جو مٹی کا پتلا تھا اس میں جان پڑ گئی، گویا کہ وہ ایک تو اس کی جو ساخت تھی، باڈی اسٹرکچر جو تھا وہ تبدیل ہو گیا. اب جو ہے نا وہ ٹشوز اینڈ مسلز اینڈ بونز ان میں کنورٹ ہو گیا. پہلے مٹی تھی، اب مٹی نہیں نظر آتی، اب وہ ٹشوز ہیں، ان ساری چیزوں میں کنورٹ ہو گیا اور اس نے جو ہے وہ باقاعدہ حرکت کرنی شروع کر دی اور اس کی زبان نے بھی حرکت کرنی شروع کر دی. زبان کی حرکت کی وجہ سے اس کے منہ سے آوازیں بھی نکلنی شروع ہو گئیں. تو اس کو پھر فرمایا گیا یہ حیوان ناطق ہے، یعنی جو پہلے حیوان رہتے تھے یعنی زمین میں، تو وہ بات چیت نہیں کر سکتے تھے، اپنا مطمع نظر جو ہے وہ دوسروں کو بیان نہیں کر سکتے تھے، لیکن یہ جو ہے وہ اپنا مطمع نظر جو اس کے ذہن میں بات چل رہی تھی اس کو بیان بھی کر سکتا تھا بڑے فصیح و بلیغ انداز میں. تو یہ حیوان ناطق کہلایا، جس کو کہ ہم انسان کہتے ہیں ہم سارے کے سارے. تو آدم علیہ السلام کو جب اللہ تعالیٰ نے بنا لیا تو اس کے بعد پھر اللہ تعالیٰ نے سب کو حکم دیا کہ اس کو سجدہ کرو، ٹھیک ہے، زمین یعنی آسمانوں میں حکم دیا کہ اس کو سجدہ کرو. تو آسمانوں میں جو ریزیڈنٹ مخلوق تھی، آسمانوں کی ریزیڈنٹ یعنی جن کا گھر ہی آسمان تھے، وہ کون تھے؟ وہ جن نہیں تھے، وہ فرشتے تھے، کیونکہ جنوں کی جو رہائش ہے نا، رہائش کا آبائی وطن وہ زمین ہے، وہ آسمان نہیں ہے، ٹھیک ہے. آسمانوں میں تو وہ چلے جاتے ہیں اپنا کام کرنے کے لیے یا خبروں کی کھوج میں آسمان میں چلے جاتے ہیں، لیکن رہتے تو وہ زمین میں ہی ہیں جن، لیکن فرشتوں کی جگہ جو ہے وہ آسمان ہے، ٹھیک ہے. تو اللہ تعالیٰ نے آسمانوں میں جب اعلان کیا نا تو وہ فرشتوں کو اعلان تھا، لیکن چونکہ عزازیل جن یہ بھی فرشتوں ہی کے ساتھ رہتا تھا، ٹھیک ہے، اس وجہ سے یہ اعلان جو ہے پھر اس کے اوپر بھی اپلائی ہوتا تھا. وہ کیا اعلان کیا کہ اسجدوا لآدم، کہ تم سب کے سب جو ہے وہ آدم کو سجدہ کرو، ٹھیک ہے. تو ہوا کیا، سبھی جانتے ہیں کہ فسجد الملائکۃ کلہم اجمعون، کہ ملائکہ نے آدم علیہ السلام کو سجدہ کیا، سب کے سب نے سجدہ کیا اور ایک ساتھ سجدہ کیا، ٹھیک ہے. لیکن اس سجدے کی ایکسپیکٹیشن آدم یہ عزازیل سے بھی تھی، تو عزازیل نے اس سجدے کرنے سے انکار کر دیا کہ میں اس کو کیوں سجدہ کروں، ٹھیک ہے. خلقتنی من نار وخلقتہ من طین، کہ آپ نے مجھے آگ سے پیدا کیا اور اس کو جو ہے وہ مٹی سے پیدا کیا. تو اس طرح سے اس نے پھر اللہ تعالیٰ کے سامنے دلیلیں دیں کہ بھئی میں نے اس کو اس لیے سجدہ نہیں کیا، ٹھیک ہے. تو پھر اللہ تعالیٰ نے اس کو آسمان سے آسمانوں سے بے دخل کر دیا، لیکن اس نے جو ہے وہ سازشیں کسی طریقے سے سازشیں کر کے نا وہ بالآخر وہ واپس آیا اور آدم علیہ السلام کو اس نے بہکایا. آدم علیہ السلام کو تخلیق کرنے کے بعد اللہ تعالیٰ نے کیا کہ آدم علیہ السلام کو جنت میں داخل کر دیا، یعنی اس کا مطلب کیا کہ جنت جو ہے وہ اللہ تعالیٰ پہلے بنا چکے تھے، زمین اور آسمان کی تخلیق کے ساتھ ہی جنت کی بھی تخلیق ہو چکی تھی، ٹھیک ہے، اور اسی طرح سے جہنم کی بھی تخلیق ہو چکی تھی، ٹھیک ہے. تو آدم علیہ السلام کو جنت میں داخل کرا دیا اور وہاں پر پھر آدم علیہ السلام کی پسلی سے اللہ تعالیٰ نے ان کی بیوی حوا کو بھی پیدا کیا، ٹھیک ہے، تاکہ یہ دونوں آپس میں مل جل کر کے جنت کے اندر رہیں اور جنت کی تمام نعمتوں سے فائدہ اٹھائیں، جہاں جانا چاہتے ہیں وہاں جائیں، ٹھیک ہے. لیکن ساتھ ساتھ بس ایک شرط لگا دی کہ اس درخت کے قریب بھی نہ جانا، ٹھیک ہے نا، ایک خاص درخت کی طرف اشارہ کر کے فرما دیا کہ اس درخت کی طرف قریب نہ جانا. तो ये लोग फिर अब वहां पर रहने लगे और वक्त गुजरता गया। लेकिन इबलीस ने चूंकि अल्लाह ताला के सामने कसम खाई थी कि मैं इस आदम को बहकाऊंगा, इसको और इसकी नस्लों को जो है वो जहन्नुम में दाखिल करवाऊंगा, तो इस वजह से ये इस कोशिश के अंदर लगा रहा कि किसी तरीके से इन तक पहुंच जाए। ठीक है, अब जिस तरह से भी किताबों में लिखा हुआ है कि जी वो सांप बन गया और मोर के कदमों में लिपट करके जो है वो जन्नत में दाखिल हो गया, लेकिन इन इन बातों की कोई कोई यानी वो नहीं है, ऑथेंटिसिटी नहीं है कि वाकई ऐसे ही हुआ। ठीक है, ये किताबों के अंदर कुछ गलत रिवायात भी होती हैं जिनकी वजह से जो है वो इस तरह की कहानियां लोगों में मशहूर हो जाती हैं, लेकिन उलमा की किताबों में ऐसी चीज़ नहीं हमने देखी है। ठीक है, कि वो सांप बन करके मोर के पैर में लपट करके अंदर चला गया। बहरहाल जिस तरह से भी हो गया, अल्लाह ताला की इजाज़त से, अल्लाह ताला की मर्जी से गया, अल्लाह ताला से छुप करके तो नहीं जा सकता था, तो वो अंदर गया और फिर उसने जा करके आदम और हव्वा दोनों को जो है वो कस्में दे दे करके ये यकीन दिलाया कि मैं तुम्हारा दोस्त हूँ, मैं तुम्हारा खैरख्वाह हूँ, हमदर्द हूँ, और ये जो दरख्त है ना, इस दरख्त के फल के अंदर तुम्हारे लिए हमेशा हमेशा की ज़िंदगी है, कि तुम हमेशा जिंदा भी रहोगे और हमेशा जन्नत में भी रहोगे। तो आदम और हव्वा जो हैं वो अल्लाह ताला के हुक्म को उस वक्त भूल गए कि अल्लाह ताला ने इस दरख्त का फल खाने से उनको मना किया था, और उन्होंने जो है वो ये सोच करके कि भाई इस फल के खाने में इतने फायदे हैं और हम जो है हमेशा जन्नत जन्नत में रहेंगे, और जन्नत तो हमारे परवरदिगार के नज़दीक की जगह है, तो अपने परवरदिगार की मोहब्बत की वजह से उन्होंने इस जन्नत के फल को खा लिया ताकि जुदाई ना हो सके, कभी भी जुदाई ना हो सके। जब उन्होंने इस फल को खा लिया तो फिर उनके साथ में यही मामला हुआ जैसे कुरान में आता है कि एक तो उनका जो लिबास था बदन से वो लिबास उतर गया। ठीक है, लेकिन जो फितरी हया थी वो अल्लाह ताला ने इनके अंदर पहले से डाली हुई थी, इनके खमीर में हया शामिल थी, तो जो इन जैसे ही इनका लिबास उतरा तो कुरान फरमाता है कि जन्नत के जो दरख्तों के पत्ते थे उन्होंने फौरन पत्तों से अपने आप को ढांपना शुरू कर दिया, यानी पत्तों का लिबास बना लिया। ठीक है, यानी सतरपोशी ये उस दिन से इंसान में मौजूद है, सतरपोशी। ठीक है, तो उन्होंने फौरन अपने सतर को छुपाया और फिर अल्लाह ताला उनको जन्नत से बाहर निकाल करके जमीन में उतार दिया गया। जमीन में उतर करके फिर इन्होंने अल्लाह ताला से माफ़ी मांगनी शुरू करी, और उस मशहूर दुआ जो कि कुरान में अल्लाह ताला ने मनकूर फरमाई है, रब्बना ज़लमना अनफुसना व इन लम तग़फिर लना व तरहमना लनकूनन्ना मिनल खासिरीन। ठीक है, तो इन अल्फाज से आदम और हव्वा ने अल्लाह ताला से माफ़ी मांगी अपने गुनाहों की। इबलीस को इल्ज़ाम नहीं ठहराया कि इबलीस की वजह से हमारे साथ ऐसा हो गया, तो हमें आपने क्यों सजा दी, सजा तो उसको देनी चाहिए थी, हम किस खाते में मारे गए, हम तो भूल गए थे और हम तो आपकी मोहब्बत की वजह से जो है वो जन्नत उस फल को खा गए थे और हमारे तो जहन में ऐसी कोई बात नहीं थी। ये सारी बातें उन्होंने नहीं करी, बल्कि उन्होंने खालिसतन अपने ऊपर इल्ज़ाम ले लिया कि हम दोनों ने अपनी जान के ऊपर जुल्म किया, और अगर आपने हमें माफ़ न किया तो फिर हम बेशक खसारा पाने वालों में हो जाएंगे। तो अल्लाह ताला ने ना रोज़ अव्वल से इंसानों को ये दुआ सिखाई है, ठीक है, कि जो भी तुम्हारे ऊपर मुसीबत आती है वो तुम्हारे अपने किसी न किसी अमल की वजह से आती है, तो तुम्हें बजाय इसके कि दूसरों को इल्ज़ाम ठहराओ तुम्हें अपने ऊपर इल्ज़ाम ले लेना चाहिए और मुझसे रुजू करना चाहिए, मुझसे तौबा करनी चाहिए। ठीक है, और अपने आप को इस तरह से पेश करना चाहिए कि ए अल्लाह अगर आपने माफ़ न किया तो हम नहीं बच सकेंगे, हमारा नुकसान हो जाएगा, हम खासरीन में से हो जाएंगे। तो कुरान हमें इस तरीके से मुसीबतों से निकलने का तरीका सिखलाता है, यह है तरीका कुरान का सिखलाया हुआ। ठीक है, अपने ऊपर बात लेकर के अल्लाह ताला से रुजू करना। तो जब इन दोनों ने इस तरीके से अल्लाह ताला से माफ़ी मांगी तो अल्लाह ताला ने इनको माफ़ कर दिया, और फिर लहजा बदल गया अल्लाह ताला का, पहले नाराजगी का लहजा था, अब जो है वो रहम का लहजा आ गया और फरमाया कि बस तुमने अब यहीं पर रहना है और यहीं पर तुम्हारी नस्लें आगे चलेंगी और तुम तक जो है मैं वो अपनी हिदायत भेजता रहूंगा, यानी तुम्हारी नस्लों तक मैं अपनी तरफ से हिदायत भेजता रहूंगा, उन हिदायत के ऊपर तुम अमल करते रहोगे तो मौत के बाद तुम वापस मुझ तक पहुंच जाओगे। तो आदम और हव्वा वहां रहना शुरू हुए और फिर उनकी नस्लें आगे चली, और उसका मामला यह हुआ कि इनके जो है वो बच्चे इस तरह पैदा होते थे कि एक लड़का और एक लड़की एक साथ पैदा होते थे, गोया कि ट्विंस। ठीक है, फिर कुछ अरसे के बाद एक लड़का और एक लड़की पैदा होते थे। तो चूंकि नस्ल को आगे चलाना था, अल्लाह ताला ने उस वक्त ये निज़ाम रखा कि ये जो एक साथ पैदा होने वाले लड़का और लड़की होते थे, ये तो आपस में भाई बहन होते थे, लेकिन जो बाद में जा करके लड़का और लड़की आपस में यानी एक साथ पैदा होते थे, अगरचे कि एक ही माँ के बतन से पैदा होते थे, लेकिन वो भाई बहन नहीं कहलाते, यानी वो इनके भाई बहन नहीं कहलाते थे। ठीक है, तो फिर इनके दरमियान, इन जोड़ों के दरमियान आपस में शादी होती थी और इस तरीके से नस्ल आगे चलती थी। ठीक है, तो ये सारे के सारे जो जो शरी उसूल है ना, ये सारे अल्लाह के बनाए हुए हैं। अल्लाह ताला जब चाहते हैं वो उसूल को जो है वो एक तरीके से चलाते हैं, जब चाहते हैं उस उसूल को दूसरी तरीके से चला देते हैं। ठीक है, तो जितने भी आमाल होते हैं उन आमाल में की असलियत जो है ना, वो अल्लाह ताला का हुक्म होता है। तो उस वक्त ये हुक्म था कि भाई एक ही माँ के बतन से पैदा हुए 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 लोग जो हैं वो एक दूसरे से शादी करें। ठीक है, उसके बाद अल्लाह ताला ने इस हुक्म को मनसूख कर दिया। ठीक है, तो जब मनसूख कर दिया तो उसके बाद नहीं कर सकते इस तरीके से, तो सारा मामला ही अल्लाह के हुक्म का है। ठीक है, अल्लाह ताला ही हर चीज़ के ऊपर कादिर है, अल्लाह ताला ही का हुक्म चलता है। तो फिर उसके बाद वो हाबील और काबील वाला मामला हुआ कि काबील जो है उसने अल्लाह के हुक्म के खिलाफ करना चाहा और जो उसके साथ पैदा हुई थी उसने उसी से शादी करने की कोशिश करी। ठीक है, लेकिन शादी तो होनी थी उसकी हाबील की बहन से और हाबील की शादी होनी थी काबील की बहन से। ठीक है, तो हाबील तो तैयार था उसके लिए लेकिन काबील तैयार ना हुआ। और अल्लाह ताला ने यहाँ पर आजमाइश भी किस तरह से, क्योंकि दुनिया की जिंदगी आजमाइश है, तो आजमाइश के अंदर तो फिर वही मामला होता है जो कि हमारी मर्जी के खिलाफ होता है, लेकिन अपनी मर्जी को दबा करके अल्लाह की मर्जी के ऊपर जो अमल करता है वही कामयाब होता है। तो हुआ यही कि काबील के साथ जो बहन थी पैदा हुई हुई वो बहुत खूबसूरत थी और हाबील के साथ जो बहन पैदा हुई थी वो खूबसूरत नहीं थी। ठीक है, तो अब हाबील को तो खूबसूरत लड़की मिल रही थी अपनी शादी में, लेकिन काबील को खूबसूरत लड़की नहीं मिल रही थी शादी में। तो अल्लाह का हुक्म क्या था कि भाई चाहे खूबसूरत मिले या ना मिले तुमने तो करनी है उससे शादी। हाबील तो तैयार था, वैसे भी उसके लिए तो इसमें इस मामले में कोई आजमाइश नहीं थी, लेकिन काबील जो है वो तैयार ना हुआ कि भाई मैं तो नहीं करूँगा उस कम खूबसूरत लड़की से, या जैसी भी थी वो बदसूरत या कम खूबसूरत, तो उसने इनकार कर दिया। फिर इन दोनों के दरमियान वो तनाज़ा हुआ जिसका कुरान के अंदर जिक्र है, और बिलाखिर काबील ने हाबील को कत्ल कर दिया। तो इस तरह से फिर इंसानों का निज़ाम चला। तो ये मुख्तसर सी कहानी थी खलकनाकुम मिन ज़करिन व उन्था वाली। ठीक है, तो बच्चों को उनके समझ के हिसाब से इस तरह की कहानियाँ सुनानी चाहिए, यही कुरानी कहानियाँ कहलाती हैं। और इन कहानियों के सुनाने के दरमियान जो है वो अल्लाह का जिक्र, अल्लाह की कुदरत का जिक्र, ठीक, और हमारा यहाँ पर मकसद हयात क्या है, वापस जन्नत में पहुँचना, इस मकसद हयात को अपने औलाद के सामने बार बार रखना होता है, ताकि इस दुनिया की रंगरलियों के अंदर हम हमारी औलादें और हम मकसद हयात ढूंढना ना लग जाएं, मिना लग जाएं, और अपने असल मकसद को भूल ना जाएं। ठीक है, ये बात याद दहानी से इंसान के जहन में ताज़ा रहती है, और जब जहाँ पर याद दहानियाँ नहीं हुआ करती हैं तो वहाँ पर इंसान भूल जाता है, क्योंकि इंसान निसियान का मजमू है, और फिर उसके ऊपर शैतान आकर के मजीद उस बात को भुला देता है। असल मसला ही ये होता है कि जब आप अपने मकसद से गाफिल हो जाए ना, तो फिर ऐसी जगहों पे आप इन्वॉल्व हो जाते हैं जहां पर आपका खाली वक्त जाया हो रहा होता है और आपको नुकसान हो रहा होता है। ठीक है, तो मकसद हयात को सामने रखना ये सबसे ज्यादा जरूरी चीज है। उसके बाद वजअलनाकुम शुउबन व क़बाइला लितआरफु, तो इसकी तफसीर जो है वो मारूफ़ मसाइल के तहत ही फिर पढ़ते हैं, और कुछ एडिशनल बातें इसमें हैं जो कि आपसे करनी है। तो इसमें हज़रत फरमाते हैं कि ऊपर की आयात में इंसानी और इस्लामी हुकूक और आदाब मुआशरत की तालीम के सिलसिले में छः चीज़ों को हराम व ममनू किया गया है। ठीक है, कौन सी छः चीज़ें थी, इनकी छोटी सी रिव्यू करके आगे चलते हैं कि आयत नंबर 11 के अंदर अल्लाह ताला ने या अय्युहल्लज़ीन आमनू ला यस्खर क़ौमुन, ये ला जो है ना ये है ला नहीं, फॉरबिड करने वाला ला, मना करने वाला ला, क्योंकि अरबी जुबान में और भी ला होते हैं, तो ला यस्खर के तमस्खुर ना करो। ठीक है, तो पहली चीज जिसे मना किया था कि एक दूसरे का मजाक ना उड़ाओ, इस्तेहजा ना करो एक दूसरे के साथ। ठीक है, दूसरी चीज क्या थी, वला तलमिजू अनफुसकुम, और एक दूसरे को के ऊपर ताना जनी ना करो, इल्जाम ना लगाओ दूसरों के ऊपर, ऐब ना लगाओ दूसरों के ऊपर। ठीक, लमज लमजुन जिसको पढ़ा था, वैलुल्लिकुल्लि हुमजतिल लुमजा के अंदर भी लुमजा से यही मुराद है, ठीक है, ऐब गोई, ठीक है, ये दूसरे को ऊपर इल्जाम लगाना अपनी जुबान से, किसी के अंदर बुराई देखते हो अपने आपस में ईमान वालों के दरमियान एक दूसरे के, किसी के अंदर बुराई देखते हो, अगर कोई चीज तुम्हें समझ में नहीं आती तो उसकी इसलाह की के प्रॉपर तरीके से उसकी इसलाह करो, ठीक है, दबे अल्फाज में किसी ऐसे शख्स के जरिए से जो कि इसलाह करने के के लायक है उसके जरिए से इसलाह करो, खुद जाकर के इल्जाम तराशी करना शुरू मत कर दो, ठीक है। तो ये दूसरी चीज थी जिससे मना किया। तीसरी चीज क्या थी, वला तनाबजू बिल अलकाब, और एक दूसरे को छिड़ दलवाने वाले अलकाब से ना पुकारो, यानी जिसको वो ना पसंद करते हैं, क्या मतलब कि जो जिन अलकाब को पसंद हैं उनसे तो पुकार सकते हो, लेकिन जिनको वो पसंद नहीं करते उनसे ना पुकारो। मिसाल के तौर पर हमारे शहर के अंदर हमारे जैसे कल्चर में कुछ घरों के अंदर किसी को यानी घरों में बच्चों को लोग जो है वो कहते हैं चीजें, जैसे पप्पू कहते हैं, ठीक है ना, तो कुछ घरों के अंदर ये एक नॉर्मल सी चीज है, ना कहने वाले को बुरा लगता है ना सुनने वाले को बुरा लगता है, लेकिन हमारे शहर में कुछ ऐसे घर हैं, कुछ ऐसे कल्चर हैं जहां पर किसी को पप्पू कह देना बहुत बुरा समझा जाता है, वो शख्स भी बहुत ज्यादा इसको माइंड करता है, तो जहां पर वो माइंड करता हो वहां पे नहीं कह सकते, मना है, हराम है बिल कुरान, ठीक है ना, कुरान से ये हराम है कि किसी को ऐसे अलकाब से पुकारना जिसको कि वो पसंद नहीं करता है, ठीक है। तो इतनी अकल तो इस्तेमाल करनी चाहिए ना कि जिस जगह पर जो शख्स जो है वो उस लकब को पसंद नहीं कर रहा तो आप ना पुकारें, अगर पसंद कर रहा है तो पुकारें, नहीं पसंद करा ना पुकारें, ठीक है। तो ला तनाबज़ू बिल अलकाब, इसकी तफसील बाकी हम पढ़ चुके हैं। ये तो आयत नंबर 11 में तीन चीजें जिनसे मना किया था। फिर आयत नंबर 12 के अंदर इज्तनिबू कसीरन मिन अज़्ज़न, के कसरत ज़न से यानी बदगुमानी से बचो, ठीक है। वला यग़तब बअज़ुकुम बअज़न, नहीं वला तजस्सुसु, पांचवी चीज के तजस्सुस ना करो, इसके बारे में पिछली क्लास में दोबारा से बात हुई थी, और वला यग़तब बअज़ुकुम बअज़न के पीठ पीछे बुरा भला ना कहो यानी गीबत ना करो, ठीक है। तो ये छह चीजें थी, दो आयात में अल्लाह ताला ने इन छह चीजों से हमें मना कर दिया, तो ये चीजें हराम हो गई, ठीक है, मकरूह नहीं हुई, मकरूह तंजीही नहीं हुई, नापसंदीदा नहीं हुई, बल्कि हराम हो गई, क्योंकि ये कुरान की रूह से मना है, और कुरान के अंदर जिस चीज का मना करना आ जाए तो उसके ऊपर फिर अजाब मिलता है, ठीक है, इसी को हराम कहते हैं। आगे फरमाया कि इस आयत में एक जामे तालीम इंसानी मसावात की है कि कोई इंसान दूसरे को कमतर या जलील, रजील भी कहते हैं और जलील भी कहते हैं, एक ही बात है, ना समझे, और अपने नसब और खानदान या माल दौलत वगैरह की बिना पर फखर ना करे, क्योंकि ये चीजें दर हकीकत तफाखुर की है नहीं, फखर करने, तफाखुर का मतलब ये होता है फखर करना, आपस में फखर करना एक दूसरे के, ये उसके सामने अपनी बड़ाई बयान करके फखर कर रहा है, वो इसके सामने अपनी बड़ाइयां बयान करके फखर कर रहा है, इसको कहेंगे तफाखुर करना, बाहिमी फखर करना जिसको कहेंगे उर्दू में, ठीक है। तो इन बुनियादों पर तफाखुर ना करे, क्योंकि ये बुनियाद है ही नहीं फखर करने की। फिर इस तफाखुर से बाहिमी मुनाफरत यानी नफरत और अदावत, अदावत का मतलब होता है दुश्मनी, क्योंकि अदुवन दुश्मन को कहते हैं अदु, ठीक है, जैसे अल्लाह ताला कुरान में फरमाता है ना, इन्ना शैतानन लकुम अदु, कि बेशक शैतान तुम्हारे लिए दुश्मन है, तुम्हारा दुश्मन है, तो अदावत दुश्मनी को कहते हैं, मुनाफरत नफरत, तो इससे मुनाफरत और अदावत की बुनियादें पड़ती हैं, इसलिए फरमाया कि तमाम इंसान एक ही माँ बाप की औलाद होने की हैसियत से भाई भाई है, और खानदान और कबाइल या माल दौलत के एतबार से जो फ़र्क अल्लाह ताला ने रखा है वो तफाखुर के लिए नहीं है बल्कि तआरुफ के लिए है, ठीक है। अब इसमें एक बात तो ये कि जो भाई भाई फरमाया तो इसका मतलब ये भी हुआ ना कि जो औरत होती है वो दूसरे मर्दों की बहन होगी, क्योंकि माँ बाप एक ही हैं, आदम और हव्वा, ठीक है, तो इससे कहीं किसी के जहन में ये ना आ जाए कि क्योंकि भाई और बहन के दरमियान तो पर्दा नहीं होता, तो इस वजह से इंसानियत में पर्दे नाम की कोई चीज़ ही नहीं होनी चाहिए, क्योंकि ऊपर जाकर के माँ बाप एक ही आते हैं, ठीक है। तो ये बात बिल्कुल गलत होगी, کیونکہ ماں باپ ایک بے شک تھے لیکن اللہ تعالیٰ نے بہن بھائی کا نظام جو ہے وہ یعنی جو شرعی پردہ ہوتا ہے یہ دوسری قرآن کی آیات سے ثابت ہوتا ہے، ٹھیک ہے، جیسے سورہ احزاب کی آیات ہیں، سورہ نور کی آیات ہیں، اور نبی علیہ الصلوۃ والسلام کے عمل سے اور حدیث مبارکہ سے ثابت ہوتا ہے کہ کون محرم ہے کون نامحرم ہے، محرموں سے پردہ نہیں ہے، نامحرموں سے پردہ فرض ہے، ٹھیک ہے، جیسے نماز پڑھنا فرض ہے نا، جیسے روزے رکھنا فرض ہے، ٹھیک ہے، اسی طریقے سے پردہ کرنا بھی فرض ہے، ٹھیک ہے، ستر کوشی ایک الگ چیز ہوتی ہے اور پردہ الگ چیز ہوتی ہے، ٹھیک ہے، یہ تفصیل امید ہے کہ اگر آپ لوگوں نے سورہ نور کی کلاسز لی تھیں پچھلے سال رمضان میں جو ہم نے پڑھائی تھی یا ان کی ریکارڈنگز وغیرہ سنی ہوں گی تو اس میں اس کو تفصیل کے ساتھ ڈسکس کیا گیا تھا، مفتی شفیع رحمۃ اللہ علیہ نے بھی سورہ احزاب کی تفسیر میں احکام الحجاب بہت تفصیل کے ساتھ اور بہت اچھے الفاظ میں دلائل کے ساتھ لکھے ہیں، تو خواتین کو خصوصاً چاہیے کہ سورہ احزاب کی تفسیر کا ضرور سے مطالعہ کریں، ٹھیک ہے، اس کے اندر پردے کے بارے میں بہت ساری تفصیلات موجود ہیں جن کے بارے میں واقعی لوگوں کو نہیں پتا، ہمیں خود نہیں پتا تو کچھ بھی نہیں پتا تھا ہمیں تو جب ہم نے یعنی جو دین کی طرح ہوا کہ خاندان اور قبائل، اچھا تو بھائی بھائی ہونے کا مطلب یہ نہیں ہے کہ جی ان کی جو عورتیں ہوتی ہیں ان کے درمیان پردہ نہیں ہوتا، دوسری بات یہ کہ خاندان اور قبائل یا مال و دولت کے اعتبار سے جو فرق اللہ تعالیٰ نے رکھا ہے، ٹھیک ہے، وہ تفاخر کے لیے نہیں بلکہ تعارف کے لیے، دیکھیں خاندان اور قبائل تک تو آپ سب کے بات سمجھ میں آتی ہوگی، ٹھیک ہے، بڑی آسان ہے سمجھنا کہ بھائی ٹھیک ہے وہ اس خاندان سے تعلق رکھنے والا ہے یا اس قبیلے سے تعلق رکھنے والا ہے تو اس طریقے سے تعارف ہو جاتا ہے، ابھی ہماری جو یوتھ کی کلاس چلتی ہے سیٹرڈے کو تو اس میں سورہ کہف کی تفسیر چل رہی ہے تو اس میں آج کل جو ہے وہ حضرت موسیٰ علیہ السلام اور خضر علیہ السلام کی کہانی کے بارے میں بات ہو رہی ہے، تو موسیٰ علیہ السلام جب خضر علیہ السلام کے پاس پہنچے اللہ تعالیٰ کے بتائے ہوئے اشاروں کے مطابق ابھی جہاں پر تمہاری مچھلی زندہ ہو جائے اور پانی میں چلی جائے اور جہاں پر دو سمندر آپس میں ملتے ہوں تو وہاں پر تمہیں وہ شخص ملے گا، ٹھیک ہے، تو جب وہاں پہنچے نا تو انہوں نے دیکھا کہ ایک آدمی پانی کے اوپر لیٹا ہوا ہے اور اس نے اپنے اوپر پوری کی پوری چادر ڈالی ہوئی ہے سر سے لے کے پیر تک، تو موسیٰ علیہ السلام سمجھ گئے کہ یہی ہوں گے وہ جن کے پاس مجھے پہنچنا تھا، تو انہوں نے وہاں جا کر کے سلام کیا، ٹھیک ہے، تو خضر علیہ السلام نے جواب دیا کہ وعلیکم السلام، تو یہاں پہ تو کوئی سلام کرنے والا نہیں ہے، اس علاقے میں تو کوئی ایسا نہیں ہے جو سلام کرے، تو تم کون ہو بھائی؟ تو موسیٰ علیہ السلام جواب دیا موسیٰ، اپنا نام بتایا، تو خضر علیہ السلام نے پوچھا موسیٰ بنی اسرائیل، یعنی تم وہی موسیٰ ہو جو کہ قبیلہ بنی اسرائیل سے تعلق رکھتا ہے، ٹھیک ہے، تو موسیٰ علیہ السلام جواب دیا ہاں موسیٰ بنی اسرائیل، میں وہی موسیٰ، ٹھیک ہے، کیا مطلب کہ اور بھی موسیٰ ہوتے ہوں گے، ٹھیک ہے، لیکن ان موسیٰ کی پہچان کیا بنی؟ بنی اسرائیل والے موسیٰ، ٹھیک ہے، تو قبیلے سے خاندان سے پہچان ہو جاتی ہے انسان کی، ورنہ تو اور لوگ بھی ہوتے ہیں، تو اس کی تفصیل تھوڑی اور بھی آگے آئے گی، باقی یہ کہ مال و دولت کو بھی پہچان کا سبب بنایا اللہ تعالیٰ نے، ٹھیک ہے، فلانا شخص امیر ہے، اس کی اتنی کوٹھیاں ہیں، اس کی اتنی گاڑیاں ہیں، اس کے پاس اتنا اچھا جو ہے وہ بزنس ہے، ٹھیک ہے، تو یہ بھی جو ہے یہ بھی اللہ تعالیٰ ہی کا بنایا ہوا فرق ہے، ٹھیک ہے، کسی کو اللہ تعالیٰ نے کھلا مال دیا، کھلا رزق دیا، کسی کو نہیں دیا کھلا رزق، یہ تقسیم رزق کی اللہ کی طرف سے ہے، ہم یہ سمجھتے ہیں کہ نہیں جی اس نے محنت کری اس وجہ سے وہ امیر بن گیا، اس نے محنت نہ کری اس وجہ سے امیر نہ بنا، حالانکہ ایسا نہیں ہے، ٹھیک ہے، محنت کرنے والا جو ہے وہ کبھی غریب بھی ہوتا ہے اور محنت نہ کرنے والا امیر بھی ہوتا ہے، تو امارت کا تعلق محنت سے نہیں ہوتا اور غربت کا تعلق سستی کاہلی سے نہیں ہوتا، یہ رزق جو ہے وہ اللہ تعالیٰ کی طرف سے تقسیم ہوئی بھی ہے، محنت کرنا اس کا رزق سے تعلق نہیں ہے، آپ ذرا بتائیں محنت کرنے کا کس چیز سے تعلق ہے، کیوں کرنی چاہیے محنت، رزق حاصل کرنے کے لیے زیادہ امیر ہو جائیں گے زیادہ محنت کریں گے، جب اللہ تعالیٰ نے رزق کو سیٹ کر دیا ہے اور نہ محنت کرنے والا بھی بہت امیر بن جاتا ہے اور محنت کرنے والا خوب زیادہ صبح سے لے کے رات تک वो अमीर नहीं बनता तो फिर करें क्यों मेहनत, बच्चे सवाल करते हैं ना फिर इस तरह के, क्यों मेहनत करनी चाहिए, खुसूसन जब वो मैट्रिक तक पहुंचते हैं ना तो फिर वो माँ बाप उनके पीछे पड़े होते हैं, पाकिस्तानी और इंडियन खास तौर पर, पढ़ो पढ़ो ताकि तुम्हें अच्छी जॉब मिले, अच्छा रिस्क मिले, अच्छा जो है वो तुम्हारे पास ज़िंदगी गुजारने के सहूलतें हों, तो वो फिर उन्होंने थोड़ा बहुत अगर कहीं बयान व्यान सुन लिया होता है तो वो आगे से माँ बाप से कहते हैं कि रिस्क तो अल्लाह ताला की तरफ से मुकर्रर है तो फिर हम क्यों मेहनत करें, तो फिर क्या जवाब देंगे आप, मेहनत क्यों करनी चाहिए, क्या अल्लाह ताला रिस्क देने वाला नहीं होता, मुकर्रर नहीं है रिस्क, तो बच्चों को कंफ्यूज नहीं करना चाहिए ना, बच्चों की कंफ्यूजन रिमूव करनी है, तो क्या जवाब देंगे फिर, जी आपका इंतज़ार कर रहे हैं 40 मिनट से, तो खुद ही बोल रहे थे। हाँ अगर रेज हैंड का बटन है आप लोगों के सामने तो जो भी लिखना चाह रही हैं, अगर लिखना चाह रही हैं तो रेज हैंड का बटन दबा दें ताकि मुझे पता लग जाए कि कोई लिख रहा है, वरना फिर इंतज़ार करने का फ़ायदा नहीं है। ठीक है, आपका इंतज़ार करेंगे करेंगे इंशाल्लाह। और कोई नहीं, ठीक मेहनत करने से हम सीखते हैं, अच्छा ठीक है, मेहनत करने से हम सीखते हैं लेकिन मेहनत किए बगैर भी सीख सकते हैं, कहते हैं ना जमाना सब कुछ सिखा देता है या हालात सब कुछ सिखा देते हैं, तो सीखने के लिए मेहनत करनी कोई ऐसी लाजमी शर्त नहीं है, मेहनत के बगैर भी सीख सकते हैं। तो ये तो आपने एक ज़रा सेक्युलर किस्म का जवाब दे दिया ना, ठीक है, यानी चूंकि एतराज़ तो दीनी एतराज़ था तो जवाब भी फिर दीनी से देना चाहिए ना, तो ज़रा ऐसा जवाब देना कि आप बच्चों के इस दीनी एतराज़ को क्लियर कर सकें, अल्लाह ताला ने दुनिया में भेजा है तो वही इंतज़ाम भी फरमाते हैं, सवाल का जवाब तो नहीं हुआ ये, कोई और कोई अगर दे रहा है जवाब तो रेज हैंड करने, उन्हें जवाब देकर के आगे चल, अल्लाह का हुक्म है मेहनत करें, हाँ इस तरह का जवाब दे सकती है ना, क्योंकि नबी अलैहिस्सलाम की सुन्नत है मेहनत करना, ठीक है, अल्लाह ताला ने यानी नबी अलैहिस्सलाम ने फरमाया कि तलबु कस्बिल हलाल इबादतुन, हाँ इबादतुन, ठीक है, बादल फराइज, ठीक है, कि कस्बे हलाल को तलब करना, कसब कहते हैं मेहनत करने को, कसब कसबा यक्सिबु, मेहनत करना, ठीक है, तो मेहनत से जो रिस्क हासिल करने की जो 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 एफर्ट, जो एफर्ट होती है ना रिस्क हासिल करने की एफर्ट, ये अल्लाह ताला को महबूब है, अलकासिबु हबीबुल्लाह, मेहनत करने वाला अल्लाह का महबूब है, इसका मतलब ये नहीं है कि मेहनत करने वाला अमीर बन जाता है, दुनिया के अंदर अमीर बन जाता है, कोठियां मिल जाएंगी, गाड़ियां मिल जाएंगी, नहीं, इसका मतलब ये है अल्लाह की मोहब्बत मिल जाएगी, यानी आखिरत में कोठियां मिलेंगी, आखिरत में गाड़ियां मिलेंगी, दुनिया में हो सकता है कुछ भी ना मिले, ठीक है, या थोड़ा सा मिल जाए बस, उससे ज्यादा ना मिले, ठीक है, तो मेहनत करना सुन्नत है, नबी अलैहिस्सलाम की तालीम है, अल्लाह ताला की मोहब्बत हासिल होती है इससे, ठीक है, इस वजह से मेहनत करते हैं, सही है, तो ये चीज बच्चों के लिए इंपॉर्टेंट होनी चाहिए ना, हम अपने बच्चों के सामने किस चीज को इंपॉर्टेंट बना के रखते हैं, लाइफस्टाइल अच्छा हो जाएगा, ज्यादा तुम्हारे पास तफरीही चीजें आ जाएंगी, अच्छा तुम जो है वो मोबाइल खरीद सकोगे अगर तुम्हारी अच्छी जॉब लग जाएगी, राइट, अच्छा तुम्हें घर मिल जाएगा, अच्छी गाड़ी मिल जाएगी, तो हम इन गाड़ियों को, घरों को बच्चों के सामने बड़ा बना के पेश करते हैं, तो अब बच्चों के सामने जब वालिदैन इन चीजों को बड़ा बना के पेश करते हैं तो फिर बच्चे इन्हीं को बड़ा समझेंगे, फिर इन्हीं की खातिर सारी जिंदगी में मेहनतें करेंगे, ठीक है, तो काश कि हम अपने बच्चों के सामने अल्लाह की मोहब्बत को बड़ा बना के पेश करते, नबी अलैहिस्सलाम की सुन्नत को बड़ा बना के पेश करते, तो फिर वो इसके लिए मेहनत करते, करते ना फिर उसके लिए मेहनत, लेकिन हम तो ऐसे नहीं पेश करते, ठीक है? तो फिर बच्चों से को फिर नाराज़ होते हैं कि ये नमाज नहीं पढ़ता, कह कह के थक गई हूँ, कहती है ना वालदैन, माँ कहती है ना कह कह के थक गई हूँ, नमाज ही नहीं पढ़ती, है ना भाई? वो क्यों पढ़े नमाज? उसको तो अल्लाह ताला से मोहब्बत का कोई कोई फिक्र ही नहीं है, उसको अल्लाह ताला के साथ कोई ताल्लुक ही नहीं है, तो खाली आपकी तरह जो है वो मारे बांधे की नमाज जो है वो मसले हल करने के लिए जो नमाज पढ़ते हैं खाली दुनिया के, तो बच्चों को तो वो भी मसले नहीं होते ना, बच्चों के मसले तो आप लोग हल कर देते हैं, अब वो क्यों नमाज पढ़े फिर? ठीक, तो वालदैन प्रेजेंट करते हैं ना बच्चों के सामने जिस चीज़ को बड़ा बना करके, बच्चे फिर उसी चीज़ को बड़ा ले करके चलते हैं, ठीक है? तो ये हमारी तरबियत की कमी होती है कि हम अल्लाह की मोहब्बत को और आखिरत की फिक्र को और नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों को बड़ा नहीं बनाते। देखें एक छोटी सी चीज़ है, ठीक है, किसी ने वो अपने बच्चे की तस्वीर डाल दी सोशल मीडिया के ऊपर, किसी बहुत ही ज़बरदस्त स्पोर्ट्स कार के साथ, ठीक है, तो उनको किसी तरह से समझाने की कोशिश करी कि भाई आपने जो अपने बच्चे की तस्वीर खींची है इस स्पोर्ट्स कार के साथ, जो कि उसकी है नहीं, किसी और की स्पोर्ट्स कार है, पार्किंग लॉट में खड़ी हुई थी, ठीक है, तो अब जो आपने तस्वीर खींची, तो या तो बच्चे ने ज़िद करके तस्वीर खिंचवाई, तो बच्चे ने ज़िद करके क्यों खिंचवाई? क्योंकि स्पोर्ट्स कार उसको अच्छी लगती है, तो चलो जी यहाँ तक तो बर्दाश्त कर सकते हैं, क्योंकि जो लड़के होते हैं, छोटे बच्चे लड़के जो होते हैं ना, उनको गाड़ियाँ अच्छी लगती हैं, खिलौने उनकी गाड़ियाँ ही होते हैं, ठीक है, वो डॉल्स से नहीं खेलते, वो गाड़ियों से खेलते हैं। तो अब उन्होंने जब ऐसी गाड़ी को जो कि उनके पास खिलौनों में थी जब इतनी बड़ी शक्ल में देखा, तो उसने कहा कि जी मैं ये, उसने उसको वो गाड़ी भी अच्छी लगी, ठीक है, तो वो तो अच्छी लगी, वो तो एक नेचुरल सी बात है, छोटे लड़के को अच्छी लगेगी, लेकिन अब उसको उसके साथ उसकी तस्वीर खींचना और फिर उसकी तस्वीर जो है वो सोशल मीडिया पे डालना, आप क्या क्या यानी बताना चाह रहे हैं, ठीक, कि ये जो गाड़ी है ना ये बहुत अच्छी चीज है, ये ऐसी है कि इसके बराबर में तस्वीर खींचनी चाहिए तुम्हें अपनी, और तुम्हारी तस्वीर जो है वो दूसरों के सामने भी आनी चाहिए। इसको कहते हैं अजमत बनाना, बच्चे के दिल में अजमत बन रही है उसकी। आपको ये करना चाहिए था कि उसको जो गाड़ी है ना स्पोर्ट्स कार जो है उसको खिलौने के दर्जे में रखना कि बेटा ये बस खिलौने वाली चीजें हैं, ठीक है ना, ये कोई ऐसी चीज नहीं है कि जिसकी खातिर आप जो है वो अपनी सोचें उसके ऊपर लगा दें, अपनी फिक्रें उसके ऊपर लगा दें और उसको फिर हासिल करने की तगो दौ के अंदर अपनी जिंदगी गुजार दें कि काश मेरे पास भी ऐसी स्पोर्ट्स कार हो जाए, अब मैं इतने पैसे कमाऊं कि मेरे पास ये स्पोर्ट्स कार आ जाए। और जब तक स्पोर्ट्स कार नहीं आएगी उस वक्त तक वो क्या करेगा, उस वक्त तक वो ये करेगा कि अगर आप में से कोई बता दे, जब तक उसके पास स्पोर्ट्स कार नहीं आएगी तब तक वो स्पोर्ट्स कार की कमी को कैसे पूरा करेगा, ठीक है? एक उसका एक तो यह है कि वो जाहिर उसकी तस्वीरें लगाएगा अपने कमरे के अंदर, ठीक है ना, उसके बारे में जो है वो मुराकबे करेगा, जब सोएगा तो भी स्पोर्ट्स कार के बारे में सोचेगा, उठेगा तो भी स्पोर्ट्स कार के बारे में सोचेगा, ठीक है, गोया कि स्पोर्ट्स कार उसकी उसका खुदा बन गई है, इसलिए कि सोते हुए अल्लाह ताला को याद करना होता है ना, राइट, अल्लाहुम्मा बिस्मिका अमूतु व अहया, सोते हुए तो ये वाली दुआ पढ़नी होती है, राइट, और फिर जागते हुए क्या पढ़नी होती है, अल्हम्दुलिल्लाहिल्लज़ी अहयाना बादमा अमाताना व इलैहिन नुशूर, वो तो लेकिन वही पड़ेगा ना जिसके दिमाग पे अल्लाह सवार हो, अल्लाह ताला की फिक्र हो, तो उसको सोते हुए और जागते हुए अल्लाह याद आएगा, लेकिन जिसके ऊपर स्पोर्ट्स कार सवार हो जाए तो वो तो सोते जागते स्पोर्ट्स कार को याद करेगा ना, तो अल्लाह को तो रिप्लेस कर दिया ना आपने उसके जहन के अंदर। और दूसरी बात क्या होगी कि जब तक उसको स्पोर्ट्स कार नहीं मिलेगी, ठीक है, यानी वो खुद स्पोर्ट्स कार में बैठ करके स्पोर्ट्स कार नहीं चला पाएगा, वो तो जो शायद ही कोई चला सके अपनी जिंदगी में, ठीक है, तो उस वक्त तक वो क्या करेगा, जो लोग स्पोर्ट्स कार को चला रहे हैं, जो लोग स्पोर्ट्स कार में बैठे हुए हैं, इन लोगों को वो अपना आइडियल बनाएगा, स्पोर्ट्स कार वालों को अपना आइडियल बनाएगा। अब स्पोर्ट्स कार वालों को जैसी भी सुन्नत हुई, जैसी भी सीरत हुई, इसको वही सुन्नत और वही सीरत पसंद आएगी, ये उन्हीं जैसा बनना चाहेगा ताकि ये भी स्पोर्ट्स कार में बैठ सके एक दिन, क्योंकि इन्होंने ऐसी जिंदगी गुजार के जब स्पोर्ट्स कार हासिल कर ली तो मैं भी ऐसी जिंदगी गुजारूं ताकि मुझे भी स्पोर्ट्स कार मिल जाए, ठीक है ना, चाहे गुजार सके या ना गुजार सके, चाहे स्पोर्ट्स कार उसको मिल सके या ना मिल सके, लेकिन उसकी जिंदगी किसकी सुन्नत पे चलेगी, स्पोर्ट्स कार वालों की सुन्नत पर चलेगी, ठीक है ना। और ये कहां से आया उसके दिल के अंदर, ये वहां से आया कि मां बाप ने इस चीज को उसके दिल में इसकी अजमत बिठाई
ان کو کرنا چاہیے تھا کہ اس کی عظمت کو ختم کرنے کی کوشش کرتے, ایسی باتیں اس کو بتاتے کہ یہ چیز جو ہے وہ اس قابل نہیں ہے کہ جس کے اوپر تم اپنی سوچیں لگاؤ. مثال کے طور پر الحمدللہ اللہ نے توفیق دی, ہمارا کوئی اس کے اندر کمال نہیں, اللہ کی مہربانی ہے, بزرگوں کی دعائیں. ہمارے گھر کے باہر آپ میں سے اگر کوئی ہمارے گھر آیا ہو تو ہمارے گھر سے باہر نکلتے ہیں نا تو ایک سپورٹس کارز کا شو روم ہے جس کے اندر دنیا کی سب سے زیادہ مہنگی سپورٹس کارز ملتی ہیں. ٹھیک ہے, میں دعوے کے ساتھ یہ بات کہہ سکتا ہوں, امریکہ یورپ میں میں نے ایسا سپورٹ ایسا یعنی شو روم نہیں دیکھا. ٹھیک ہے, میں تو کیا, میں نے تو زیادہ یورپ دیکھا نہیں, امریکہ تھوڑا بہت دیکھا ہے. ٹھیک ہے, جو امریکہ میں پیدا ہوئے ہیں نا, امریکہ میں ساری زندگی گزاری ہے, وہ جب آئے نا انہوں نے کہا کہ ہم نے ایسی گاڑیاں امریکہ میں کبھی نہیں دیکھی جیسی یہاں پہ اس شو روم کے اندر دیکھی ہیں. ٹھیک ہے, عجیب عجیب قسم کی اسپورٹس کارز ہوتی ہیں. تو ہمارا جو چھوٹا بیٹا ہے وہ ایک دن وہ گزرا وہاں سے, ہم ویسے تو وہاں سے گزرتے ہی نہیں ہیں, ادھر گاڑی میں بیٹھتے ہیں اور نکل جاتے ہیں. ٹھیک ہے, ایک دن جو ہے وہ پیدل وہاں سے گزر رہے تھے تو اس نے دیکھا, اس کو بڑی اچھی لگی یہ گاڑیاں. ٹھیک ہے, کیونکہ اس کے پاس ٹوائز کے اندر اس طرح کی گاڑیاں تھیں, بڑی اچھی لگی, اوہ یہ تو بڑی بڑی گاڑیاں اس طرح کی ہیں واقعی میں. ٹھیک ہے, تو اب اس نے بات کری کہ یہ کاش میرے پاس بھی ایسی ہوتی. تو اب اس کو سمجھانا شروع کیا کیونکہ فکر لگ گئی نا, اگر اس کی محبت اس کے دل میں آ گئی یہ کیسے نیک انسان بنے گا, یہ کیسے اللہ کی محبت اس کے دل میں پیدا ہوگی, جگہ ہی نہیں رہے گی اس کے دل کے اندر اللہ کی محبت کے لیے. ٹھیک ہے, تو اب اس کو بتانا شروع کیا کہ اسپورٹس کار کے اندر تو بیٹھنے کی بھی جگہ نہیں ہوتی, اتنی چھوٹی ہوتی ہیں یہ, اندر سے ایک دم جو ہے وہ گھس کر کے بیٹھنا پڑتا ہے, ٹائٹ ہو کے بیٹھنا پڑتا ہے. اور یہ جو ان کی جو اسپیڈ ہوتی ہے نا, یہ بھی زیادہ اسپیڈ نہیں ہے, یعنی ایسا نہیں ہے کہ آپ ان میں بیٹھیں گے اور فوراً سے جو ہے وہ اپنی جگہ پہ پہنچ جائیں گے. ٹھیک ہے, تو اتنی زیادہ تیز نہیں دوڑتے ہیں جتنا کہ یہ اس کو پریزنٹ کرتے ہیں ایڈورٹیزمنٹس کے ذریعے سے, یعنی اس طرح کی باتیں کریں. ٹھیک ہے, پھر اس کے بعد اور بھی ساری, یعنی اللہ کی پھر عظمت کیا ہے, جنت کے اندر کیا ہوگا, جنت کے اندر جو اسپورٹس کارز ہوں گی, جو وہاں پہ جو سواریاں ہوں گی نا, ان میں بیٹھ کر کے آپ کو جو ہے وہ اتنا ٹائٹ ہو کر نہیں بیٹھنا پڑے گا, صرف سڑک پہ نہیں, وہ تو ہوا میں اڑیں گی اور جہاں چاہیں گے آپ وہاں پہ پہنچا دیں گی. ٹھیک ہے نا, چھوٹا بچہ ہے نا, اس کو اسی طرح سے بات بتانی پڑے گی نا, اور حقیقت بھی یہی ہے, جنت کے اندر ایسے ہی معاملہ ہوگا. ٹھیک ہے, تو جنت کی نعمتوں کے بارے میں بتانا اور دنیا کی جو ان چیزوں کو جو ہے نا وہ کم کر کے پیش کرنا ہوتا ہے تاکہ ان کے دل میں محبت پیدا ہی نہ ہو ان چیزوں کی. ٹھیک ہے, لیکن کیا کریں کہ والدین خود پیدا کرتے ہیں, والدین کے دل کے اندر خود ہوتی ہے اسپورٹس کار کی محبت. ٹھیک ہے, تو ساری زندگی وہ بےچارے بھی جو ہے اسپورٹس کار کی تمنا میں زندگی گزار دی, تو اب ظاہر ہے جب ان کے بچے ہوتے ہیں تو بچوں کے ساتھ چیزوں کو اسی طریقے سے پریزنٹ کرتے ہیں. ٹھیک ہے, تو ایسے نہ ہم اپنے بچوں کا ایمان خود خراب کر رہے ہوتے ہیں, خود ان کی آخرت کو جو ہے نا وہ ڈبو رہے ہوتے ہیں. ٹھیک ہے, تو یہ جو مال و دولت ہے اللہ تعالیٰ نے اس کی تقسیم رکھی ہے تاکہ دنیا کا کاروبار چل سکے, اس لیے نہیں کہ ان کے اوپر فخر کیا جا سکے یا ان لوگوں کو جو ہے نا وہ بہت ہی جو ہے معزز بن کر کے دیکھا جا سکے کہ وہ اتنے اچھے ہیں اور ہمیں بھی ان کے جیسا بننا چاہیے, اس لیے نہیں. ٹھیک ہے, رزق کی تقسیم اللہ کی طرف سے ہے, اللہ تعالیٰ جس کو جتنا چاہتا ہے دیتا ہے. ٹھیک ہے, اچھا اس کے بعد ہم نے شان نزول ابھی پڑھنا ہے, لیکن ذرا دو منٹ کی بریک دیجئے, اس کے بعد ہم شان نزول سے شروع کرتے ہیں. کوئی سوال ہو تو بلا تک لو پوچھئے. چلیں, اگر کوئی سوال نہیں ہے تو آگے بڑھتے ہیں. شان نزول, شان نزول کا مطلب کیا ہوتا ہے, آیات کے نازل ہونے کا پس منظر, بیک گراؤنڈ کیا تھا. ٹھیک ہے, تو اس کو ان آیات کا شان نزول کہتے ہیں. کوئی واقعہ ہوتا ہے, کوئی کسی نے کوئی سوال پوچھا ہوتا ہے تو اس کے جواب میں آیت نازل ہوئی ہوتی ہے, تو ان سب کو شان نزول کہا جاتا ہے. یہ لفظ خاص آیات کے لیے استعمال ہوتا ہے قرآن کی, جو حدیث مبارکہ ہوتی ہیں نا, تو اگر ان کا کوئی بیک گراؤنڈ پس منظر ہوتا ہے تو ان کو شان ورود کہتے ہیں. ٹھیک, تو ان آیات کا شان نزول یہ ہے کہ یہ آیت فتح مکہ, اس آیت خاص آیت نمبر 13 کا, کہ یہ آیت فتح مکہ کے موقع پر اس وقت نازل ہوئی جبکہ رسول اللہ صلی اللہ علیہ وسلم نے حضرت بلال حبشی رضی اللہ تعالیٰ عنہ کو اذان کا حکم دیا. تو قریش مکہ جو ابھی تک مسلمان نہیں ہوئے تھے, ان میں سے ایک نے کہا کہ اللہ کا شکر ہے کہ میرے والد پہلے ہی وفات پا گئے, ان کو یہ روز بد دیکھنا نہیں پڑا. ٹھیک ہے, بلال حبشی رضی اللہ تعالیٰ عنہ کے بارے میں یقیناً سب کو پتا ہوگا کہ نبی علیہ الصلوۃ والسلام کے قریب ترین صحابہ میں سے تھے. محبت رسول صلی اللہ علیہ وسلم کی جب بات آتی ہے نا, تو اس کے اندر سب سے پہلے حضرت ابوبکر صدیق رضی اللہ عنہ کا نام آتا ہے, کیونکہ سب سے بڑے ہوئے تھے محبت میں. دوسرے نمبر پر بلال رضی اللہ عنہ کا نام آتا ہے. ٹھیک ہے, حالانکہ ویسے تو جو مراتب ہیں صحابہ کے, ان میں دوسرے نمبر پر عمر فاروق رضی اللہ عنہ کا نام آتا ہے, پھر عثمان غنی رضی اللہ عنہ کا نام آتا ہے, رائٹ. لیکن محبت کی جو ایک خاص ہے نا, ایک یعنی ایک محبت کا عنوان, اس کے تحت بلال حبشی رضی اللہ عنہ کا نام آتا ہے. بلال حبشی رضی اللہ عنہ جو ہیں وہ مکہ مکرمہ میں بالکل شروع میں مسلمان ہوئے تھے, اور ان کا جو یعنی یہ حبشی غلام تھے. حبشی غلام کیا ہوتے تھے کہ افریقہ سے نا جو سیاہ فام لوگ ہوتے تھے, ان کو لوگ پکڑ کر کے قیدی بنا کر کے عرب میں لا کر کے بیچ دیا کرتے تھے. ٹھیک ہے, تو بالکل ہی دیار غیر ہوتا تھا اس زمانے میں, نہ تو آمد و رفت کے ذرائع تھے, نہ کوئی جو ہے وہ ٹیلی کمیونیکیشن کی سسٹم تھی کہ بھائی اپنے گھر والوں کو پیغام دے دیں یا لوگوں سے مدد طلب کر لیں. تو نئے ملک میں آنے کا مطلب یہ ہوتا تھا کہ بالکل آپ کے ہاتھ پیر کٹ چکے ہیں, آپ کچھ نہیں کر سکتے. تو جن لوگوں کے بھی آپ حکم کے تحت ہیں نا, بس وہی آپ کے لیے سب کچھ ہیں, وہی آپ کا کھانا پینا بھی پرووائڈ کریں گے, اور وہی جو ہے نا وہ آپ کے لیے یعنی آپ کو حکم بھی دیں گے, اور آپ کا ہر کام وہی کریں گے, آپ کے لیے سارا انتظام وہی کریں گے. تو اس طرح سے غلام بن جاتے تھے لوگ. ٹھیک ہے, تو ان کو بھی حبشہ یعنی افریقہ کے کسی جگہ سے لایا گیا تھا اور یہاں پر بیچ دیا گیا تھا. تو ان کا جو مالک تھا, تو جب اس کو پتہ لگا کہ یہ مسلمان ہو گئے, تو وہ ان کو بہت زیادہ اذیت اور تکلیف دیتا, بلکہ مسلمان ہونے سے پہلے ہی اذیت اور تکلیف دیتا تھا. ٹھیک ہے, ان کے بارے میں پہلی دفعہ میں نے چند عرصے پہلے ہی کچھ مزید تفصیل پڑھی جو کہ پہلے نہیں کہیں پڑھی تھی. وہ یہ تھی کہ جب یہ غلام تھے اور مسلمان نہیں ہوئے تھے, تو اس وقت بھی ان کا آقا جو ہے وہ ان سے بہت زیادہ سخت کام لیا کرتا تھا, اور ان کو بہت کم کھانے پینے کو دیا کرتا تھا. تو ایک دفعہ یہ بیمار ہو گئے, اور بڑا شدید ان کو بخار تھا. تو انہوں نے اپنے آقا سے چھٹی مانگی کہ بھائی میں اتنا بیمار ہوں, میں تم نے جو مجھے کام دیا ہے کرنے کو, یہ میں کام نہیں کر سکوں گا. آقا نے ان کی ایک نہ سنی اور کہا کہ نہیں, تم نے تو کام کرنا ہے, اور اتنے وقت میں فلانی چیز بنا کر کے مجھے دینی ہے. ٹھیک ہے, تو اب بخار بھی ہے, بیمار ہیں, کام نہیں کیا جا رہا, لیکن یہ بیٹھ کر کے, شاید کوئی بھٹی وغیرہ کا کام تھا اس قسم کا, کوئی چیز لوہے کی کوئی بنانے والی چیز تھی, تو اب یہ کام کر رہے ہیں اور سخت بخار میں ہیں اور اذیت میں ہیں. تو ایک شخص, اور انہوں نے آ کر کے ان سے پوچھا کہ بھائی تم تو بیمار لگ رہے ہو, کیا ہوا, کیا تمہارا مسئلہ ہے؟ تو یہ نا بڑے تنگ آئے ہوئے تھے, بیزار جس کو کہتے ہیں, اس طرح کے تھے, کیفیت میں تھے. تو انہوں نے جواب دیا کہ جاؤ میاں اپنا کام کرو, بڑے ہمدردی کرنے والے لوگ آ جاتے ہیں لیکن کوئی کچھ کرتا وارتا نہیں ہے, تم جاؤ اپنا. تو اصرار کیا کہ بھئی کیا ہے تم مجھے بتاؤ وغیرہ, اس طرح سے. تو انہوں نے خیر اسی طرح سے ٹیڑھا سا جواب دے دیا. ٹھیک ہے, پھر اس شخص نے یا تو اسی دن یا اگلے دن دوبارہ ان کے پاس آئے اور کہا کہ تم بیمار لگ رہے ہو, تم جا کر کے آرام کر لو, تمہارا کام میں کر دوں گا. ان کو بڑی عجیب بات لگی کہ یہ کون آ گیا بھائی کہ مجھے آرام کرنے کو کہہ رہے ہیں. ٹھیک ہے, تو بہت جب اصرار کیا نا, تو یہ مان گئے اور یہ آرام کرنے کے لیے چلے گئے. ٹھیک ہے, تو وہ جو آنے والے شخص تھے, تو انہوں نے سارا کا سارا ان کا کام کر دیا. ٹھیک ہے, تو جب یہ اٹھے, انہوں نے دیکھا میرا تو سارا کام ہوا ہوا ہے, کون وہ شخص تھا؟ اب یہ تلاش کرنے کے لیے نکلے کہ وہ کون شخص تھا کہ اتنا مہربان اور اتنا اپنی بات کا پکا کہ اس نے خالی زبانی مہربانی نہیں کری بلکہ آ کر کے میرا کام کر دیا, اور میرے لیے دوا وغیرہ بھی, بلکہ انہوں نے ہاں دوا بھی لا کر کے دی تھی. تو اب جو انہوں نے تلاش کیا نا, تو تو ان کو پھر نبی علیہ الصلوۃ والسلام ملے اور نبی علیہ الصلوۃ والسلام سے پھر انہوں نے یعنی پوچھا یا آپ صلی اللہ علیہ وسلم نے خود ان کو بتایا تو انہوں نے پھر کلمہ پڑھ لیا اور مسلمان ہو گئے. ٹھیک ہے, اور اس کے بعد یہ اتنی یعنی ایک منٹ ہو ذرا تھوڑی دیر ہولڈ کیجیے گا, کلاس روم تھوڑی دیر میں ریزیوم کرتے ہیں پانچ سے دس منٹ کے اندر.
جی سوری جی تھوڑا سا بھی ایک تفسیر کی کلاس اور ہوں گے اس کے بعد تیسری کلاس ان شاء اللہ شروع ہونے والی ہے. تو اس طرح سے حضرت بلال حبشی رضی اللہ تعالیٰ عنہ مسلمان ہوئے تھے, اور نبی علیہ الصلوۃ والسلام کی ان اداؤں کی وجہ سے آپ رضی اللہ تعالیٰ عنہ کو آپ صلی اللہ علیہ وسلم سے شدید ترین محبت تھی. تو ظاہر ہے حبشی تھے, کالے تھے, اور اس زمانے میں بھی آج کی طرح کالی جلد کو, کالی اسکن کو جو ہے وہ بہت برا اور کمتر سمجھا جاتا تھا. یہ زمانے میں ہمیشہ سے ایسا نہیں تھا, ایک زمانہ ایسا بھی دنیا نے دیکھا ہے کہ جس کے اندر گورے جو ہیں وہ کمتر سمجھے جاتے تھے اور کالے افضل سمجھے جاتے تھے. فرعون کا زمانہ, کلیوپیٹرا, کلیوپیٹرا جو کوئین مشہور ہے, تو یہ گوری نہیں تھی, یہ کالی تھی, افریقن تھی. تو اسی طریقے سے جو آخری زمانہ ہوگا دنیا کے اندر, تو اس آخری زمانے میں بھی افریقن نیشن جو ہیں وہ رول کر رہی ہوں گی, ٹھیک ہے. تو کالے جو ہیں نا, سیاہ فام, وہ افضل ہوں گے دنیاوی اعتبار سے, اور باقی جو ہیں وہ کم تر ہوں گے, ٹھیک ہے. تو زمانہ پلٹ کر آئے گا, ٹھیک ہے. یہ بات پتا نہیں کسی کو, پہلے بھی کالے اوپر تھے, گورے نیچے تھے, پھر بیچ میں جو اب ہمارا سارا دور گزر رہا ہے, 1400 سال تو کوئی زیادہ لمبا دور نہیں ہے نا, تو اتنے 2000 سال, یہ دنیا کی زندگی کے اعتبار سے 2000 سال کوئی بہت زیادہ نہیں ہے, ٹھیک ہے. تو یہ عرصہ جو ہے وہ یعنی لائٹ اسکن لوگوں کا کے اوپر ہونے کا زمانہ ہے, اور پھر یہ واپس لوٹے گا, ٹھیک ہے. تو ان کو پھر اس طرح سے اذان دیتے ہوئے دیکھ کر کے بہت برا لگا ان لوگوں کو جو ابھی تک مسلمان نہیں ہوئے تھے مکہ مکرمہ میں. تو ایسا کیوں ہوا, کوئی سوال یہ کر سکتا ہے کہ بھائی اگر یہ صفائی ستھرائی والا کام کر رہے ہوتے, ٹھیک ہے, جھاڑو پوچھے والا کام کر رہے ہوتے اگر وہاں پر, ٹھیک ہے, ان کو حکم دیا گیا ہوتا کہ پتھر صاف کرو یا کوئی اینٹیں گارا جو ہے وہ لگاؤ, تو کیا ان کو وہ کام کرتے دیکھ کر کے ایسی بات لوگ کہتے کہ کاش کہ میرے یعنی میرا والد زندہ نہ ہوتا, یعنی اچھی بات ہے کہ میرا والد زندہ نہیں ہے کہ اس کو یہ دن نہ دیکھنا پڑا. کیوں ایسی بات کریں؟ اس لیے کیونکہ اذان دینا جو ہے یہ عظمت کا کام ہے, کعبۃ اللہ کے اندر اللہ کی طرف بلانا. یہ جو طریقہ اذان تھا, کافر تو اسے واقف ہی نہیں تھے, اس لیے کہ جو زمانہ جاہلیت کا زمانہ تھا, کافروں والا کفر کا جو زمانہ تھا, اس میں تو اذان رائج نہیں تھی نا. اذان کا رواج تو مدینہ منورہ میں ہوا, ٹھیک ہے, ہجرت کے بعد ہوا. تو ان کافروں کو مکہ مکرمہ میں تو اذان کے بارے میں پتہ ہی نہیں تھا کہ اذان کیا چیز ہوتی ہے, لیکن جو اذان کا مقصد تھا وہ ان کو پتا تھا. وہ کیا تھا کہ یہ اللہ کا گھر ہے, اور اس گھر میں لوگوں کو بلانا یہ بڑی عظمت کا کام ہے. تو جب انہوں نے ایک حبشی غلام کو یہ کام کرتے ہوئے دیکھا, جو پہلے غلام تھے, اب تو غلام نہیں تھے, تو ان کو بہت برا لگا یہ والی بات, ٹھیک ہے. تو اس طرح سے پھر حارث بن حشام نے بھی کہا کہ کیا محمد صلی اللہ علیہ وسلم کو اس کالے کوے کے سوا کوئی آدمی نہیں جوڑا کہ جو مسجد حرام میں اذان دے, ٹھیک ہے. دیکھیں اس طرح کے القابات ہمارے شہروں میں, ہمارے گلی کچوں میں بولے جاتے ہیں, کسی کو کالا کوا کہہ دیا, کسی کو جو ہے وہ موٹی بھینس کہہ دیا, کسی کو کچھ کہہ دیا, ٹھیک ہے. تو یہ کافروں کا طریقہ ہے, ایمان والے یہ باتیں نہیں کرتے, ٹھیک ہے. ولا تلمزوا انفسکم, ایک دوسرے کو الزام مت دو. ولا کیا تھا یہ, استغفر اللہ, یاد رہنا چاہیے نا, ولا تنابزوا بالالقاب, ٹھیک ہے. ایمان والوں کو تو اللہ نے حکم دیا کہ تم تو ایمان والے ہو, تم کو تھوڑی اس طرح کے کام کیا کرتے ہو, یہ تو کافر کیا کرتے تھے اس طرح کے کام, کالا کوا کہہ دینا کسی کو. ابو سفیان بولے, کیونکہ یہ نبی علیہ الصلوۃ والسلام کے ساتھ سلو تو ان کی ہو گئی تھی, مسلمان ابھی نہیں ہوئے تھے, تھوڑی دیر کے بعد ہونے والے تھے یہ بھی. تو ابو سفیان بولے کہ میں کچھ نہیں کہتا, کیونکہ مجھے خطرہ ہے کہ میں کچھ کہوں گا تو آسمانوں کا مالک ان کو خبر دے دے گا. یعنی یہ جو مشرکین مکہ تھے, یہ اللہ تعالیٰ کو آسمانوں کا مالک مانتے تھے, ٹھیک ہے. یہ تو شرک کرتے تھے خالی, بتوں کو شریک ٹھہراتے تھے, پارٹنرز ٹھہراتے تھے. یہ انکار نہیں کرتے تھے کہ خدا ہے ہی نہیں, یا خدا نے آسمان و زمین کو بنایا نہیں, یہ اس کا انکار نہیں کرتے تھے. چنانچہ جبرائیل امین تشریف لائے, اور ہوا بھائی کہ اطلاع دے دی گئی, تو حضرت صلی اللہ علیہ وسلم کو اس تمام گفتگو کی اطلاع دے دی. آپ صلی اللہ علیہ وسلم نے ان لوگوں کو بلا کر پوچھا کہ تم نے کیا کہا تھا، انہوں نے اقرار کر لیا، یعنی اتنی تو ان لوگوں کے اوپر کام ہو چکا تھا کہ اب یہ انکار کرنے والے نہیں رہے تھے، اب انہوں نے اقرار کر لیا کہ ہاں واقعی ہم نے بات کہی تھی۔ تو اسی پر یہ نازل آیت نازل ہوئی جس نے بتایا کہ فخر و عزت کی چیز در حقیقت ایمان اور تقویٰ ہے۔ ان اکرمکم عند اللہ اتقاکم، جس سے تم لوگ خالی اور حضرت بلال آراستہ ہیں، تو اس لیے وہ تم سب سے افضل و اشرف۔ ٹھیک ہے، یہ جو دین اسلام نے یہ بات فرمائی ہے نا، اور اس چیز کو عملاً انسانیت کے سامنے پیش کیا، تو یہ ہمیں تو اس کا اندازہ نہیں ہوتا نا، اس لیے کہ الحمدللہ ہم پیدائشی مسلمان ہیں، اور ہمارے ہاں ٹھیک ہے چھپے انداز میں تو کالوں کو ہم برا ہی سمجھتے ہیں، ٹھیک ہے، لیکن پھر بھی ایک ساتھ ملتے جلتے رہتے ہیں اور ایک دوسرے کے ساتھ معاملات ہوتے ہیں، ٹھیک ہے، تو اتنی زیادہ تفریق ہمارے یہاں پھر بھی نہیں ہے، ٹھیک ہے۔ یہ تو آپ جا کے پوچھیں امریکہ کے اندر جو افریقن امریکنز ان کو کہا جاتا ہے، نیگروز، ان کو جو ہے وہ ذلت کے طریق طور پر نا ان کو نیگروز کہا جاتا ہے، ٹھیک ہے، نیگرز بھی کہا جاتا ہے، ٹھیک ہے، تو ان سے جا کر کے پوچھیں کہ اسلام کی جو یہ جو مساوات ہے اس کا کیا مطلب ہے۔ آپ نے شاید سنا ہو کہ جو میلکم ایکس تھے، ملک شہباز، ٹھیک ہے، تو وہ جب 1950s کے اندر جو صحیح اسلام میں داخل ہوئے، تو ان کی جو ہے نا وہ زندگی کی جدوجہد یہی تھی کہ سیاہ فام لوگوں کو امریکہ کے اندر مقام دلایا جائے، عزت دلائی جائے، ٹھیک ہے۔ تو وہ جب صحیح اسلام میں داخل ہوئے، تو وہ حج کرنے کے لیے جب مکہ مکرمہ تشریف لائے نا، تو وہاں آ کر کے جب انہوں نے یہ دیکھا کہ یہاں پر تو کالے اور گورے ایک ساتھ دسترخوان پہ کھانا کھا رہے ہیں، ایک دسترخوان پہ کھانا کھا رہے ہیں، ایک دوسرے کے ساتھ اتنے اچھے سے رہ رہے ہیں، تو ان کی آنکھیں کھل گئیں۔ انہوں نے یہ الفاظ اپنی کتاب کے اندر لکھے کہ امریکہ میں ہم لوگ جس بات کی جدوجہد اتنے عرصے سے کر رہے ہیں اور ناکام ہو رہے ہیں، اس کے اندر دین اسلام نے تو اتنا سالوں پہلے اس کو ختم کیا ہوا ہے، تو اگر ہمیں اپنے مسئلوں کا حل چاہیے نا، تو ہمیں اسلام کی طرف لوٹنا پڑے گا، ہمیں اسلام مسلمان ہونا پڑے گا، ٹھیک ہے نا، ورنہ ہم اپنی جدوجہد سے یہ حاصل نہیں کر سکتے، ٹھیک ہے۔ تو یہ اسلام کا جو ہے نا پریکٹیکل ایک سلیوشن ہے دنیا کے مسئلوں کا، جو کہ انفارچونیٹلی مسلمانوں نے خود ہی بلا دیا، ٹھیک ہے۔ تو یہاں پر پھر ہم اپنی کلاس روکتے ہیں، کیونکہ آپ کی حدیث کی ٹیچر آ گئی ہیں، تو ان کو ہینڈ اوور کرتے ہیں۔ السلام علیکم، تو میں ریکارڈنگ ذرا روک کر کے دوبارہ سٹارٹ کروں گا تاکہ دونوں کلاسوں کی الگ ریکارڈنگ ہو جائے۔